फिटिंग वगैरह नहीं करो। मगर मुझे उनका सुझाव ठीक नहीं लगा, क्योंकि लोगों के दिल और दिमाग पर जो आतंक छाया हुआ था उसको तो थोड़ी दूर तक ही सही मीटिंग करके हटाना था। मीटिंग के पहले हमने प्रभात फेरी के तौर पर वहाँ हम पांच आदमी गांव में घूमे, तो उसके बाद फिर एक जगह चौक में हमने मीटिंग की, मीटिंग भी हो गई। और उसके बाद मैं तो बगड़ी में जाकर के मीटिंग करने के लिए वहाँ चला गया। बाद में मुझे एक और बात मालूम हुई कि हम लोग यानी पांचों हम लोग जिस वक्त तो फेरी के तौर पर निकल रहे थे, तो गढ़ की तरफ से जिस वक्त निकले तो उस वक्त के जो चंडावल के जागीरदार थे वो मुझसे इतने नाराज हो गए कि बंदूक तान करके मारने के लिए भी खड़े हो गए थे। मगर वहाँ के पोस्टमास्टर श्री दयाल सिंह उस वक्त वहाँ मौजूद थे, उन्होंने स्थिति की गंभीरता को देख करके उनके हाथ से जब बंदूक छीन ली, वरना तो मालूम नहीं क्या कुछ होता। खैर, वो तो जब सार्वजनिक जीवन में हमने पदार्पण किया तभी हमने समझ रखा था कि शरीर जो नश्वर ना है वो तो कभी ना कभी जाएगा, तो कोई ऐसी बात नहीं, देश के लिए जावे तो और भी अच्छी बात। इधर जब इस तरह की हरकतें सरकार और जागीरदारों की हुई तो लोक परिषद ने भी ये तय किया कि जिम्मेवार हुकूमत के लिए आंदोलन शुरू किया जावे। वैसे सारे अधिकार श्री व्यास जी को प्रथम डिक्टेटर के हैसियत से दे रखे थे और उन्होंने जो है सो सरकार से लिखा पढ़ी करनी शुरू की, लीफलेट्स भी छपवाए, पुस्तिकाएं भी बांटी। और नतीजा यह हुआ कि 28 मई को श्री व्यास जी गिरफ्तार कर लिए गए, उनके ऊपर राजद्रोह का मुकदमा दो मुकदमे चलाए गए। उन श्री व्यास जी की गिरफ्तारी के साथ ही आंदोलन शुरू हो गया, एक के बाद दो, दूसरे के बाद तीसरा, इस तरह से डिक्टेटर कायम हुए और गिरफ्तारियां भी शुरू हुई। आंदोलन में जैसा कि होता है प्रभात फेरियां, शाम की मीटिंगें, जुलूस वगैरह ये सब होने लगे, पुलिस वाले भी अपने कर्तव्य दिखाने लगे, लाठीचार्ज भी होते थे, सब कुछ ही होते थे। तो मुझे उस वक्त जो है सो बाहर काम करने के लिए भेज दिया था, तो मैं ब्यावर की तरफ चला गया था। वहाँ से फिर मैं करीब 6-7 जून को लौटा और 9 जून को मैं व 8 अन्य साथी जो है सो दफा 26 डिफेंस ऑफ इंडिया एक्ट की धारा में हम नज़रबंद किए गए। उसकी कोई मियाद नहीं थी, बस अमर्यादित काल के लिए हम लोग नज़रबंद किए गए, रात को जो है सो जेल में भेजे गए। अब जेल में ले जाकर हमें शुरू में तो कालकोठी में रखा गया, दूसरे रोज हमें एक अलग वार्ड में जहाँ कि पहले पागल लोग रखे गए थे, पागलों को तो दूसरी जगह हटाया और हमें वहाँ रखा गया था। दूसरे रोज सुबह ही हमें सूचना मिली, आखिर जेल में भी साधन मिल जाते हैं, कि श्री व्यास जी तारीख 10 जून से यानी उस रोज से भूख हड़ताल कर रहे हैं राजनीतिक कैदियों की सुविधाओं के लिए। तो हमें लगा कि जब श्री व्यास जी रुके रहे तो हम कैसे भोजन करें, परंतु कारण भी क्या बता दें। फिर सोचने के बाद हमने तय किया कि सरकार को हम पूछें कि नज़रबंदों के साथ कैसा बर्ताव करेगी, और जब तक वो नहीं बताएगी तब तक हम खाना नहीं खाएंगे। इस तरह की सूचना हमने जेल सुपरिटेंडेंट को भेज दी और जवाब का इंतजार करने लगे। सरकार को भला हमारी क्यों फिक्र होने लगी। पहला दिन निकला, दूसरा दिन निकला, गर्मी के वो दिन थे और जो जिस बैरक में हमें डाला गया था उसमें असह्य गर्मी जिसे कहना चाहिए लगती थी। तो एक दूसरे दिन शाम को हमने तय किया कि रात को तो सोना बड़ा मुश्किल होता है तो हम बाहर ही सोएंगे। मगर सरकार यानी जेल अधिकारियों को ये नागवार लगा, ये कानून उनके कानून के खिलाफ था, इसलिए हमारे साथ जोर जबरदस्ती की गई, उस मारा पीटा गया और हमें बैरक में डाला गया। उस तीसरे रोज सुबह मैं एक पहली दफे शौच को गया, दूसरी दफे शौच को गया, तब मुझे लगा कि तीसरे तीन रोज से खाना तो कुछ नहीं खा रहे हैं और शौच जाने की क्यों ना बताई। तो नीचे देखा, मैंने देखा कि खून की बूंदें जो हैं वही आ रही थी। तो इसकी इतला डॉक्टर को दी गई और फिर मैं जेल अस्पताल में ले जाया गया। تو وہاں تو حالت اور بھی زیادہ خراب تھی۔ جیل اسپتال کے جس کمرے میں رکھا گیا اس کے ایک دروازہ تھا اور کوئی کھڑکیاں وغیرہ نہیں تھی، اس دروازے میں بھی لوہے کا جنگلال بھی الگ لگا ہوا تھا، پنکھا ضرور تھا مگر پنکھا جو ہے از حد گرم ہوا پھینک رہا تھا۔ اس سے تو زیادہ اچھا تھا میں میرے ساتھیوں کے بیچ، وہاں کم سے کم ایک دوسرے کا منہ تو ہم دیکھ پاتے، وہاں تو میں اکیلا تھا، اور یا پھر جیل کے جسے پی لیے کہیے وہ سپاہی لوگ، قیدی سپاہی وہ میرے پہرے داری میں ضرور تھے۔ اس طرح کچھ دن نکلے مگر سرکار نے جو ہے سو آٹھ دن تک اس کا ہمارے سوال کا جواب نہیں دیا، اور آٹھویں دن یہ ضرور کہا کہ یو ول بی ٹریٹڈ ورس دین کریمنلز، یعنی جیل میں جو سادھارن قیدی ہیں ان سے بھی بدتر ہم رکھے جائیں گے، یہ جواب سرکار کا ملا۔ اس بیچ ڈاکٹر نے کوشش کی کہ میں اور کچھ نہیں تو پانی کے ساتھ اسبگل کی بھوسی لے لوں، مگر مجھے وہ بھی نہیں لینا منظور تھا، اور میری حالت کافی کمزور ہونا سوبھاوک ہی تھا، بلکہ کچھ باتیں ایسی ہوئی کہ گھر پر تو میرے کنڈولنس کے تار بھی پہنچ گئے تھے، مگر خیر اس سے تو میری آیو لمبی ہوئی اور ایسی کوئی بات خیر نہیں ہوئی۔ مگر ایک بات بہت زبردست ہوئی کہ جو ہی ہم آٹھ روز ہم بھوکے رہے اور اس کے بعد ہمیں دودھ وغیرہ جو ملے، مگر لو لگنے کے کارن 19 جون کو ہمارے ایک نظر بند ساتھی شری بال مکن بسا جو ہے ان کا دھیان جیل سے اسپتال لے جاتے وقت راستے میں جو ہوئی۔ بال مکن جی بسا ہم لوگ جو نظر بند تھے ان میں شامل تھے اور وہ ہمارے ساتھ ہی بھوک ہڑتال میں بھی تھے۔ جیل اسپتال میں جب لایا گیا میں، اس کے بعد شری ویاس جی بھی جیل اسپتال میں لائے گئے، ہم دونوں ساتھ ہی رکھے گئے۔ شری ویاس جی کی بھوک ہڑتال تو جاری تھی مگر ہم لوگوں کی جو کہ ہمیں جواب مل گیا تھا، ہمیں ہڑتال توڑ دینی پڑی۔ ہاں ہم میں سے ایک شری رادھا کرشن بورا تاج جو ہے انہوں نے ہماری اتنے سہمتی سے ضرور بھوک ہڑتال جاری رکھی تھی ویاس جی کی سانگتی میں۔ اس طرح دو تین دن اور نکلے، تب جنتا میں یعنی جو لوک پرشد کے علاوہ جو اور بھی لوگ تھے، عام جنتا میں سے کچھ لوگ اٹھے، انہوں نے جا کر کے سرکار کو کہا کہ ایسی بات تو نہیں ہوگی کہ کوئی آدمی گزر جائے، ایک بسا جی گزرے وہ بھی بہت برے تھے، اور ان کے بیچ بچاؤ سے پھر سرکار نے کچھ سہولتیں دی کہ ہم گھر سے کھانا تو ہمیں جیل کا ہی ملے گا، مگر گھر سے پاپڑ دہی اچار نیمبو یہ چیزیں منگا سکتے ہیں۔ متروں نے وہ سویدھائیں منظور کی مگر مجھے تو ذرا ٹھیک نہیں لگی، تو میں نے تو وہ منظور نہیں کی تھی۔ مگر اس طرح سے ہم جیل میں بڑھتے رہے، آگے جا کر کے سرکار نے اور بھی سویدھائیں دی، اچھا کھانا بھی ہمیں یعنی گھی دودھ کا بھی دینے لگ گئی۔ مگر چونکہ سرکار نے وہ جو کہا تھا ہم نظر بندوں کے لیے کہ ہم سادھارن قیدیوں سے بھی بری طرح رکھے جائیں گے، اور اس سے واپس مکرنے کو تیار نہیں تھی، تو میں نے تو وہ اچھا کھانا بھی منظور نہیں کیا۔ جیل میں ہم ان دنوں چار جگہ تھے، کچھ تو راجبندی تھے جو پانچویں بیرک میں تھے ویاس جی کے ساتھ، کچھ نظر بند تھے جو آٹھویں بیرک میں ہم لوگ تھے، مہیلاؤں کا بیرک الگ تھا، اور اس کے علاوہ بم کیس کے قیدیوں کا بھی جو ہے تو الگ ان کو جگہ رکھی، وہ ان کو جو ہے سو بچوں والے وارڈ میں رکھا گیا تھا۔ انہی دنوں سرکار نے نہ معلوم کیوں جان بوجھ کر ایک اور چھیڑ خانی کی، اور وہ یہ کہ مہیلا قیدیوں کو تیل اور کنگے کی جو سویدھا تھی وہ بھی چھین لی۔ اس سے لوگوں کو میں وکشوبھ ہوا، اور راجنیتک قیدی جو پانچویں وارڈ کے تھے انہوں نے تو ایک آندولن ہی کھڑا کر دیا۔ آندولن جیل کے اندر ہی کھڑا کرنے سے جیل والے بھی سختی پر آئے، اور ان میں سے بہتوں کو کال کوٹری، بہتوں کو کھڑی تکڑی، بہتوں کو ڈنڈا بیڑی اتیادی وغیرہ دیے، مگر ان سے وہ لوگ گھبرائے نہیں۔ پھر آخر جیل والوں نے یہ طے کیا کہ ہم یعنی نظر بندوں کو اور راجنیتک بندیوں کو وہاں سے جیل سے نکال ہی دیا ہم لوگوں کو, یعنی نظر بندوں کو. تو تخت گڑھ قلعہ جو کہ جودھ پور شہر سے قریب 5 میل دور ہے, وہ نرجن استھان تھا, وہاں کوئی رہتا ہی نہیں تھا. وہاں ہم کو بھیجا اور راجنیتک بندیوں کو جالور, بالی, ناگور, سیوانا, جالور, ان قلعوں میں الگ الگ گروپس میں جو ہے وہ تھے. تخت گڑھ کو ماچیا بھی کہتے ہیں. ہم نظر بند وہاں بھیجے گئے تھے. وہاں دو بڑے بڑے ہال تھے اور ہال کے چاروں کونے 4 کمرے تھے, مگر درہ یہ کہ کسی کے بھی نہ ہال کے اور نہ کمروں کے کوئی کواڑ تھے. نتیجہ یہ تھا کہ خوب جنگل کے پہاڑ کی ہوا اور وہ سردی اور ہمیں کھانے کو ملی. بیمار بھی ہو جاتے تھے مگر زیادہ تکلیف ہمیں سانپ بچھو کی وہاں ہو گئی تھی. خیر جیل میں جب آ گئے تو پھر کیا شکایت اور کیا شکوا, جیسے تیسے رہنے لگے. مگر 43 کی برسات کی موسم آئی اور ہوا یہ ہے کہ بہت زور کی بارش آنے کے کارن اس تخت گڑھ کی جو باہری دیوار ہم لوگوں کے لیے بنائی گئی تھی وہ ڈھہ گئی, جس کا نتیجہ یہ ہوا کہ راتوں رات ہمیں اٹھا کر کے اور دوسری جگہ وہاں سے 1-2 میل دور بجولائی پیلس, یعنی وہ دربار صاحب کی شکار گاہ کا محل تھا, وہاں ہمیں لے جا کر کے رکھا. سن 1940 کا آندولن جو چلا تھا وہ تو 3 مہینے پڑ گیا تھا, 3 مہینے میں ہی نپٹ گیا تھا. اب 42 میں ہم لوگوں میں سے کچھ ایسے بھی تھے جو اس آش میں آ گئے تھے کہ 3 مہینہ نہیں تو زیادہ سے زیادہ 6 مہینے میں نپٹ جائے گا, مگر ان کی آشا جب دھویل ہونے لگی تو وہ جو ہے سو گھبرانے لگے. اور بدنصیبی کی بات تھی کہ ان میں سے ایک جو تھے انہوں نے انڈر ٹیکنگ دے کر کے اور اپنی رہائی کر لی. وہاں تک ہی اگر وہ رہتے تو زیادہ ٹھیک تھا, مگر انہوں نے پھر باہر جا کر کے اور اپنے طرح دوسروں کو بھی کھینچنا شروع کر دیا. اس طرح ہمارے 10-20 ساتھی جو ہے تو ضرور کھینچے گئے. اس بات کی ہمیں افسوس رہی, مگر پھر ایک دم ان کا وہ آندولن رک گیا کیونکہ ان کو خوراک نہیں ملی اور باقی کے ساتھی ہم مضبوط کے مضبوط تھے. اس بیچ ایک اور دوسری بات ہو گئی, وہ یہ کہ اب تک تو جو روس جو ہے وہ لڑائی میں نہیں کودا تھا اور روس والے اس لڑائی کو سامراجیوادی لڑائی, امپیریلسٹ وار کہتے تھے. ہمارے ساتھ میں بھی کچھ کمیونسٹ متر تھے, کمیونسٹ وچار دھارا کے صحیح. تو جب روس لڑائی میں کود گیا تو جنگ یدھ ہو گیا, وہ پیپلز وار ہو گئی. تو ہمارے وہ متر جو ہے کہنے لگے کہ اب تو جنگ یدھ ہو گیا تو ہمیں تو باہر جا کر کے جنتا اور راج کے بیچ میں کڑی کا کام کرنا چاہیے, سہیوگ ایک دوسرے کو دینے کے لیے, تاکہ لڑائی جلدی سے جلدی نپٹے اور ہم کامیابی کے ساتھ لڑائی جو ہے سو انگریز لوگ جیتے. یہ بھلا کچھ کو کیسے گوارا ہو سکتی تھی, مگر پھر بھی ان لوگوں نے کچھ اس طرح کا واتاورن کیا. الگ الگ قلعوں سے بھی چٹھیاں وغیرہ ادھر ادھر جا کر کے کہ آخر شری ویاس جی کو بھی مجبور ہو کر 44 کی شروعات میں اس طرح کی ان سے خطو کتابت کرنے لگے اور پھر سرکار سے بھی کچھ بات. اپریل 44 کے انت یا مئی 44 کے شروعات کی بات ہے. شری ویاس جی دوسرے ساتھیوں کے دباؤ میں آ کر کے راجی نامے کی کچھ باتیں کرنے لگ گئے تھے. میں ان دنوں شہر میں میرے پتا جی کو فسفس کا روگ ہو گیا تھا تو 15 دن کے لیے پیرول پر چھوڑا گیا تھا. مہا مندر پولیس اسٹیشن پر میں بلایا گیا اور بیاس جی سے میری بات چیت ہوئی. بیاس جی نے کہا کہ لڑائی جو ہے تو بہت نزدیک آ رہی ہے, اس لیے ہمیں اب سمجھوتے کی بات کرنی چاہیے. کچھ ویسی باتیں جو کمیونسٹ متر کا کرتے تھے اس طرح کی انہوں نے کہی. مجھے ذرا یہ ٹھیک نہیں لگا تو میں نے ان کو سیدھا سا کہا کہ سارے ہندوستان کی چنتا باپو کو تھی اور جب باپو ہی چپ تھے تو ہم ایسی حالت میں کیوں پہل کچھ کریں. مگر میری بات ان کو ٹھیک نہیں لگی اور انہوں نے کہا کہ بھائی اپنا تو آندولن اگست کے آندولن کے پہلے سے چلو ہوا, اس لیے اپن الگ سمجھوتا کر سکتے ہیں. مگر پھر بھی وہ مجھے ٹھیک نہیں لگا. میں نے ان کو سجھاؤ دیا کہ اگر ایسا ہی کرنا ہے تو ہمیں بنا کوئی کنڈیشن, بنا کسی شرط आंदोलन स्थगित करना चाहिए, क्योंकि हमारे आंदोलन जो हमें सत्य शांति और न्याय के तरीकों से चलाना था, हमें ये मंजूर करना चाहिए कि बहुत सी जगह वो सत्य शांति और न्याय से नहीं चलाया जा सका और उनकी अवहेलना की गई। मैं ये कारण लेकर के हमें भले आंदोलन बंद कर दें और हम इसका इंतजार नहीं करें कि हम फिर कब छोड़े जावे, कब नहीं छोड़े जाए। श्री व्यास जी को ये भी बात अच्छी नहीं लगी, क्योंकि उनकी राय में ऐसा करने से लोक परिषद की बहुत बदनामी कर जाती थी। हालांकि मैं तो इस ख्याल का था कि सही बात कहने में कोई बदनामी वगैरह का सवाल नहीं, मगर इन दी लॉन्ग रन ज़्यादा अच्छी ही लोक परिषद के हित में थी। खैर, वो बात नहीं बैठी। उसके बाद व्यास जी ने जाकर के एक एक राजनीतिक बंदी और नज़रबंदी से मिल करके लिख करके ले लिया अधिकार अपने हक में कि वो जो कुछ करेंगे उनको मंजूर होगा। 10 दिन बाद व्यास जी ने फिर मुझे बुलाया और कहा कि और सब ने तो दस्तखत कर दिए हैं, मैं भी क्या दस्तखत करना चाहूँगा। मैंने सीधा सा जवाब दिया कि 10 दिन के अंदर ऐसी कोई राजनीतिक घटना नहीं हुई कि मैं मेरे विचार बदलूं, और इसलिए मैंने असमर्थता प्रकट कर दी। नतीजा ये होना था कि व्यास जी के समझौते के कारण वो दूसरे को छूटने थे और मुझे नहीं छोड़ना था। समझौते की मुख्य शर्त जो गजट में भी छपी है 28 मई 1944 जोधपुर गवर्नमेंट गजट में, वह मुझे तो बहुत अच्छी नहीं लगी। वह इस प्रकार थी कि जब तक दूसरा विश्व युद्ध चलता रहे तब तक लोक परिषद न केवल अंग्रेजी सरकार के खिलाफ, न केवल जोधपुर सरकार के खिलाफ, बल्कि किसी भी देशी रियासत के खिलाफ कोई ऐसा काम नहीं करेगी जिससे कि लड़ाई में मदद की जानी को बाधा पहुंचे। इस तरह की बात मुझे मंजूर नहीं थी, इसलिए मैंने उसमें सहयोग नहीं दिया। खैर, सब लोग छूटने रोज 29 मई को सब लोग छूटने वाले थे और मैं मेरे बैठा था, मगर मालूम नहीं एकाएक क्यों जेल सुपरिटेंडेंट ने शाम को 5 बजे आकर मुझे कहा कि आपको भी बाहर जाना है। तो जबरदस्ती तो जला भला जेल में कौन रहता। मैंने भी कहा अच्छी बात है, आप जब बाहर भेज दें तो बाहर जाऊंगा। इस तरह मैं भी छोड़ दिया। जेल से छूटने के बाद फिर परिषद अपने काम में लग गई और 44 के अक्टूबर में चुनाव हुए नगर परिषद के, तब लोक परिषद ने उसमें भाग लिया, काफ़ी आदमी आए। हालांकि 41 की तरह की सफलता तो नहीं मिली। इस वक्त श्री द्वारका दास जी पुरोहित, जो कि हमारे नज़रबंदी में साथ ही थे, वो लोक परिषद की तरफ से नगर परिषद के अध्यक्ष चुनेंगे। इधर हमने किसान सम्मेलन जगह जगह करने का भी तय किया गया। एक ऐसा किसान सम्मेलन 45 में सामराव में हुआ जिसका सभापति मैं था, और फिर बाद में दूसरी जगह भी किसान सम्मेलन धीरे धीरे होने लगे, दूसरे लोग भी उसमें भाग लेने लगे, वो सभापति वगैरह दूसरे बनाए जाने लगे। 46 में 2 घटनाएं हुई जिनका कि विशेष उल्लेख किया जाना जरूरी है। एक तो पोकरण से माली जो किसान थे उनकी हिजरत हुई। पोकरण ठाकुर की तरफ से उन पर बहुत जुल्म और अत्याचार हुए थे, तो सब के सब उन माली लोग जो थे वो वहाँ से हिजरत यानी एकदम हट गए और वहाँ से उन्होंने कूच कर दिया दूसरी जगह जाने के लिए। फिर लोक परिषद को जब मालूम हुआ तो मुझे वहाँ भेजा गया कि मैं जाकर के कुछ समझौता वगैरह करा सकूं। ईश्वर के दया से ऐसा हुआ कि ठाकुर साहब जो थे उस वक्त के सेशन जज भी थे, तो थोड़ी सी जान पहचान भी थी मेरे वकील की हैसियत से, उनसे बातें वगैरह हुई तो काफ़ी ठीक मामला बैठ गया और जो है सो माली लोग वापस आ गए। दूसरी घटना जो हुई वो हुई डाबड़ा कांड। डाबड़ा नागौर जिले में एक गांव है, वहाँ किसान सम्मेलन हो रहा था, तब वहाँ जागीरदारों ने किसान सम्मेलन पर हमला किया और अस्त्र शस्त्र के साथ हमला किया, जिससे लोक परिषद के और किसान सभा के काफ़ी कार्यकर्ता घायल हुए। मैं तो उस डाबड़ा का मैं मौजूद नहीं था, इसलिए अधिक बात तो मैं नहीं जानता, मगर इतना जरूर है कि बाद में बहुत से हमारे कार्यकर्ताओं पर, जिसमें मुथुरादास जी भी शामिल थे, राधाकृष्ण दास भी थे, उन पर मुकदमा चलाया जाने लगा, उन मुकदमा चलाया गया सरकार की तरफ से। तो व्यास जी ने मुझे कहा कि मैं श्री बलदेव राम जी मिर्जा, जो अब तक तो पुलिस में थे, DIG से रिटायर होकर के और किसान सभा का काम कर रहे थे और किसान सभा के मुखिया थे, उनके साथ لا کر ڈابڑا دکان کی جانچ کروں. میں جانے کے لیے تو تیار ہو گیا مگر میں نے ایک شرط رکھی کہ میں لاٹھی وغیرہ لے کر نہیں جاؤں گا اور میرے ساتھ جانے والے بھی لاٹھی تک بھی نہیں لیں گے. اس کے لیے شری بلدیو رام جی مرزا تیار نہیں تھے. انہوں نے کہا کہ میں تو بندوق ساتھ لے کر کے ہی جاؤں گا, تب پھر میں تو کم سے کم قربان نہیں ہوں. پرشد اسی طرح کام جب کر رہی تھی تب اسی بیچ ہندوستان آزاد ہو گیا. ہندوستان آزاد ہو جانے کے بعد پھر تو ہمارا کام اور بھی آسان ہونے لگ گیا. سن 47 کے دسمبر کے انت میں جودھ پور کے تتکالین مہاراجا شری ہنمنت سنگھ جی نے مجھے بلایا. ان کے من میں تو معلوم نہیں کیا بات تھی مگر مجھے وہ منتری بنانا اپنے یہاں چاہتے تھے, اس لیے مجھے منتری پر دھاما مگر میں نے انکار کر دیا. میں نے کہا کہ لوک پرشد ہی ہماری تو جماعت ہے, آپ لوک پرشد کو لکھیے, وہ جس کو چاہے گی اس کو منتری بنا کر کے بھیجے گی, ان کو ہی آپ کو لینا چاہیے. اور ادھر ادھر دوسری بہت سی باتیں ہوئیں. انہوں نے بہت طریقے سے مجھے کہیے سمجھانے کی کوشش کی مگر میں میرے وچن پر قائم رہا. پرچار کار تو جاری رہا مگر ظاہر ہے کہ اب پہلے جتنا مزہ ہمیں بھی نہیں آتا تھا. پہلے تو جہاں پہ جاتے تھے تو جاگیرداروں کی طرف سے اتیجنا ملتی تھی, ان کی طرف سے سنکٹ بھی آتے تھے تو سہنے کا موقع ملتا تھا. اب تو ہم یہ سمجھ رہے کہ ہندوستان جب آزاد ہو گیا تو لوگوں کو ہم یہی کہتے تھے جا کر کے کوئی کہ اب تو آپ نے جتنے برس نہیں بتائے ہیں اتنے مہینے بھی آپ کو تکلیف میں نہیں بتانے پڑیں گے اور سب ٹھیک ہو جائے گا. اور واقعی ایسا ہو بھی گیا. 48 کی شروعات میں جو ہے سشری ویاس جی مکھیہ منتری بنائے گئے اور انہوں نے اپنی کیبنٹ قائم کر دی. تو اس طرح وہ سن 36 سے لگا کر کے 48 تک راجنیتی میں کہیے یا سارجنک جیون میں کہیے میں جو تھوڑا بہت بھاگ لیا وہ اس طرح کا رہا. اور مجھے خوشی ہے اس بات کی کہ راجنیتی میں آنے کے بعد راج دوسروں کو ملا مجھ کو نیتی ملی.
تو یہ تھا شری رنچھوڑ داس گٹانی جو کہ جودھ پور کھیتر کے کارکرتا رہے ہیں اور آج بھی ایک مہتوپورن ویکتی سوتنترتا سنگرام کے سندربھ میں مانے جاتے ہیں. ان سے ان کے جودھ پور نواس استھان پر کیا گیا ساکشاتکار جو کہ آج دنانک 27 جولائی 1982 کو سمپن کیا گیا ہے.